नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
संसदमा उठ्ने जनसरकारका मुद्दामा सरकारको नयाँ अग्रसरता, अब प्रगति विवरण सांसदलाई फोनबाटै जानकारी गराइने, प्रधानमन्त्री कार्यालयले हरेक हप्ता अनुगमन गर्ने,
त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी ज्यान गुमाएका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन सुरु, डिआइजीको संयोजकत्वमा समिति गठन, दुखद घटनालाई राजनीतिकरण नगर्न गृहमन्त्री सुदन गुरुङको आग्रह।
फिफा विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनलमा लगातार 6 खेलमा क्लिन सिट राखेको स्पेन र लयमा फर्किएको बेल्जियम आज राति क्वार्टर फाइनलमा भिड्दै विजेताले सेमी फाइनलमा फ्रान्सको सामना गर्ने।
र आज शुक्रबार कला साहित्यमा विश्वकपका आधिकारिक गीत, सांस्कृतिक उत्सवमय बनेको विश्वकप र सङ्गीतको लेखाजोखा।
कार्यक्रम सुरु गरौँ। गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन सम्बन्धी प्रसङ्गबाट। त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका 25 वर्षीय युवा गणेश नेपालीको निधनले यति बेला सडकदेखि सदनसम्म तातेको छ। संसदको शून्य समयमा प्रतिपक्षी दलहरूले सरकार र स्थानीय प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् भने गृहमन्त्री सुदन गुरुङले सदनमा भावुक बन्दै सरकारले नेपालीको ज्यान बचाउन कुनै कसर बाँकी नराखेको स्पष्टीकरण दिनुभएको छ। यसै विषयमा केन्द्रित छ यो विशेष रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश नुइटेल।
आर्थिक अभाव र रोजगारीको छटपटीका बीच काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधनले सङ्घीय संसदलाई स्तब्ध र आक्रोशित बनाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले यो घटनालाई लिएर सरकार र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाए। सांसदहरू चन्द्रमोहन यादव, टुका भद्र हमाल, ध्रुवराज राई, मिनु कुमारी कर्ण र प्रकाश चन्द्र परियार लगायतले गरिब नागरिकमाथि जरिवाना थुपार्ने परिपाटी र राज्यको निराशाजनक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग गर्नुभयो। यस्तै सांसद पुष्पा कुमारी चौधरीले आत्महत्याका तथ्याङ्क प्रस्तुत गर्दै गरिबको भरण पोषणमा राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। सदनमा सांसदहरूले चौतर्फी घेराबन्दी गरेपछि सभामुख समक्ष समय लिएर रोस्टममा पुग्नुभएका गृहमन्त्री सुदन गुरुङ निकै भावुक देखिनुहुन्थ्यो। उहाँले सरकारले गणेश नेपालीको जीवन रक्षाका लागि श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखेको र भारत लैजान समेत कूटनीतिक समन्वय गरिसकेको खुलासा गर्नुभयो। तर चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर नभएको र रक्तचाप निकै न्यून भएको बताएका कारण बाहिर लैजान नसकिएको स्पष्ट पार्नुभयो।
त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नका लागि सबै स्पेसलिस्टहरू बोलायौँ, सबैजना राखेर पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पऱ्यो, राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेपछि उता एम्सको टिमलाई रेडी गर्नु पऱ्यो।
यो घटनालाई लिएर सरकारको आलोचना भइरहँदा गृहमन्त्री गुरुङले 3 तहको सरकारको क्षेत्राधिकार स्मरण गराउँदै यसको जिम्मेवारी काठमाडौँ महानगरपालिकाको स्थानीय सरकारले लिनुपर्ने तर्क गर्नुभयो।
हाम्रो 3 तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। विपक्ष दलका मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। 2 तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानुन हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँले कार्यान्वयन नगर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानुनमा टेकेको हो हामीले।
नेपालीको सवारीमा महानगरका नगर प्रहरीले व्हील लक लगाएको भन्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको स्थानीय र प्रदेश सरकार नभएको र विपक्षीहरूले नै बनाएको कानुन आफूहरूले कार्यान्वयन मात्र गरेको दावी गर्नुभयो। तथापि यो संवेदनशील घटनाको निष्पक्ष छानबिनका लागि सरकारले प्रहरी नायब महानिरीक्षक डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी बलका 3 जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्रीले सदनलाई जानकारी गराउनु भएको छ। गणेश नेपालीको यो दुखद परिघटनाले एकातिर मुलुकको आर्थिक संकट र नागरिकको चरम निराशालाई उजागर गरेको छ भने अर्कोतिर संघीय, प्रादेशिक र स्थानीय सरकार बीचको समन्वय र कानून कार्यान्वयनको शैलीमाथि गम्भीर आत्मसमीक्षाको माग गरेको छ।
यसैबीच गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभामा आज सम्बोधनका क्रममा सांसदहरू घाँटी सुक्ने गरी चिच्याएको भनी टिप्पणी गरेपछि संसदमा नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति समेत जनाउनु भयो। तर यो राजनीतिक आरोप प्रत्यारोपका बीच सर्वसाधारणको मनमा एउटै प्रश्न छ, के नगर प्रहरीलाई सडकमा गुड्ने वा पार्क गरिएका सवारी साधनमा व्हील लक गर्ने र गाडी उठाउने कानुनी अधिकार छ त?
महानगरपालिकाले जारी गरेको महानगर प्रहरी ऐन 2080 परिच्छेद 3 दफा 7 अनुसार महानगरपालिका क्षेत्रभित्रका बजार र सवारी पार्किङ स्थलहरूको रेखदेख तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी नगर प्रहरीलाई दिएको छ। सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी फुटपाथ वा सडकमा राखिएका अवरोध हटाउने अधिकार यसै ऐनले प्रदान गरेको छ। यो विवाद विगतमा अदालतसम्म पनि पुगेको थियो। नेपाल ल क्याम्पसका विद्यार्थीहरूले महानगरको यस्तो कारवाही विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर 2082 साल पुस 23 गते सर्वोच्च अदालतको संयुक्त इजलासले सो रिट खारेज गर्दै महानगरको पक्षमा फैसला सुनाएको थियो। सर्वोच्चले सहरी व्यवस्थापन र भिड नियन्त्रणका लागि अनाधिकृत स्थलमा पार्किङ गरिएका सवारी साधनमा व्हील लक गर्ने, टोइङ गर्ने र जरिवाना तिराउने कार्य कानुन प्रतिकूल नभएको ठहर गरिसकेको छ। कानुनी रूपमा महानगर प्रहरी बल बलियो देखिए पनि सडकमा श्रम गरेर खाने नागरिकप्रति स्थानीय सरकारको व्यवहार कस्तो हुनुपर्छ भन्ने मानवीय प्रश्न भने गणेश नेपालीको मृत्युले अनुत्तरित नै छाडेको छ।
संसदमा सांसदहरूले जनताका दुःख, अभाव र राष्ट्रिय सरोकारका मुद्दा उठाउने परिपाटी पुरानै हो। तर ती आवाजहरू संसदको रेकर्डमा मात्रै सीमित हुने र सरकारले सुनवाई नगर्ने गुनासो वर्षौँदेखि चल्दै आएको छ। यही बेला वर्तमान सरकारले एउटा नयाँ र प्रविधि मैत्री व्यवस्थाको सुरुवात गरेको छ। संसदमा उठाइएका जनसरोकारका विषयमा के प्रगति भयो भनेर सम्बन्धित मन्त्रालयले सोझै सांसदलाई फोन गरेरै जानकारी गराउनु पर्नेछ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका शून्य वा विशेष समयमा सांसदहरूले आआफ्नो क्षेत्रका समस्या र जनसरोकारका विषय जोडतोडका साथ उठाउँछन्। तर ती प्रश्नको सम्बोधन कहाँ पुग्यो, काम भयो कि भएन, यसको जवाब पाउन सांसद स्वयंलाई मुस्किल पर्ने गरेको थियो। यो संसदीय ढिलासुस्तीलाई चिर्न प्रधानमन्त्री कार्यालयले नयाँ रणनीति अख्तियार गरेको छ। अब संसदमा प्रश्न उठाउने सांसदलाई सम्बन्धित मन्त्रालयका कर्मचारीले सिधै फोन गरेरै प्रगतिको विवरण दिनुपर्नेछ। सांसदहरूले नागरिकका जनजीवनसँग सम्बन्धित उठाउने प्रश्न र समस्यालाई रेकर्ड गर्ने अभ्यासमा सीमित राख्नु हुँदैन। सम्बन्धित मन्त्रालयले समाधानका लागि सक्रिय रूपमा काम गर्नुपर्दछ। भएको प्रगति सम्बन्धित सांसदलाई प्रत्यक्ष सम्पर्क गरेर जानकारी गराउनु पर्दछ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको भनाई, यो व्यवस्था मौखिक आश्वासनमा मात्र सीमित हुने छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसको साप्ताहिक अनुगमन र समीक्षा गर्ने बलियो संयन्त्र समेत बनाएको छ। प्रत्येक मन्त्रालयले आफूसँग सम्बन्धित विषयमा के कति काम भयो र सांसदलाई के जानकारी दियो भन्ने विवरण सहितको प्रतिवेदन हरेक साता प्रधानमन्त्री कार्यालयमा बुझाउनु पर्नेछ। यस कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री कार्यालयले व्यवस्थापन सूचना प्रणाली मार्फत एकीकृत अभिलेख प्रणाली नै विकास गर्ने तयारी थालेको छ। मन्त्रीले सदनमा मौखिक जवाब दिएर मात्र पुग्दैन, अब सम्बन्धित मन्त्रालयका कर्मचारीले प्रश्न उठाउने सांसदलाई प्रत्यक्ष फोन सम्पर्क गरी समाधानको प्रगति जानकारी गराउनु हुनेछ। यसले सरकारको नागरिक प्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई थप सुदृढ बनाउनेछ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालको भनाई, विगतमा आफै सांसद रहँदाको अनुभव बटल्नु भएका राजनीतिक सल्लाहकार शाह सदनका प्रश्न सम्बोधन नहुँदा सांसदहरूको मनोबल गिर्ने गरेको स्वीकार्नु हुन्छ। तर अब राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर सबै दलका सांसदका आवाजहरूलाई सरकारको साझा जिम्मेवारीका रूपमा लिइने भएको छ। मन्त्रालयहरूमा फाइल थन्किने र संसदमा बोलिएका कुराको सुनवाई नहुने प्रवृत्तिको अन्त्यका लागि यो कदम चालिएको हो। संसदलाई गफगाफको थलो मात्र नबनाई जनताका समस्या समाधानको थलो बनाउन सरकारको यो अग्रसरता पक्कै सराहनीय रहेको छ। तर यसको सफल कार्यान्वयन र कर्मचारी तन्त्रको सक्रियताले नै आगामी दिनमा यसको वास्तविक प्रभावकारिता पुष्टि गर्नेछ।
कार्यक्रममा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 को दोस्रो क्वार्टर फाइनलमा आज राति 1:15 फुटबल जगतकै दुई महारथी युरोपेली च्याम्पियन स्पेन र बेल्जियम लस एन्जलसको मैदानमा आमुने सामुन्ने हुँदैछन्। सन् 2010 विश्वविजेता स्पेन 12 वर्षपछि सेमी फाइनल पुग्ने लक्ष्यमा छ भने बेल्जियम आफ्नो इतिहासकै सबैभन्दा चर्चित गोल्डन जेनेरेसनलाई ऐतिहासिक सुखद विदाय दिने दाउमा छ। साबिक उपविजेता फ्रान्सले सेमी फाइनलमा स्थान सुरक्षित गरिसकेको अवस्थामा आजको विजेताले फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ। आखिर कस्तो छ त यो बहुप्रतीक्षित खेलको रणनीतिक र प्राविधिक पक्ष, विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
यो खेल मुख्यत विश्वकै उत्कृष्ट डिफेन्स र हाल लयमा फर्किएको आक्रमक अग्रपङ्क्ति बीचको लडाईँ हो। प्रशिक्षक लुइस दे ला फुइन्तेको नेतृत्वमा रहेको स्पेन जारी विश्वकपमा एक गोल पनि नबेहोर्ने एकमात्र टोली हो। लगातार 5 खेलमा क्लिन सिट राख्दै विश्वकप इतिहासमै नयाँ कीर्तिमान बनाएको स्पेनको अनुशासित र रक्षा पङ्क्तिलाई तोड्नु बेल्जियमका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ। सुरुवाती खेलहरूमा सङ्घर्ष गरे पनि बेल्जियमले पछिल्ला 3 खेलमा मात्रै 12 गोल गरिसकेको छ। अन्तिम 16 सहआयोजक अमेरिकालाई 4-1 फराकिलो अन्तरले पाखा लगाउँदै टोलीले आफ्नो फायर पावर साबित गरिसकेको छ। जारी प्रतियोगितामा 3 गोल गरिसकेका लुकाकुले विश्वकपमा कुल 8 गोल पुर्याउँदै डिएगो म्याराडोना र रिवाल्डो जस्ता दिग्गजहरूको कीर्तिमान बराबरी गरेका छन्। बक्सभित्र उनको फिजिकल गेम र केविन डे ब्रुइनाको सृजनशीलतालाई रोक्न स्पेनका डिफेन्डरहरूले कडा मिहिनेत गर्नुपर्नेछ। 18 वर्षीय युवा लामिन यामल अझै आफ्नो उत्कृष्ट लयको खोजीमा भए पनि उनको उपस्थिति मात्रैले विपक्षी डिफेन्डरहरूलाई अल्मलाई दिन सक्छ। स्पेनका सर्वाधिक गोलकर्ता मिकेल ओयरजावालाई रोक्न बेल्जियमका स्टार गोलकिपर थिबाउ कोटुवाको प्रदर्शन निर्णायक हुनेछ। मिडफिल्डका मुख्य खम्बा अमादु ओनाना दाहिने घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्, जसले बेल्जियमको सन्तुलन बिग्रिन सक्छ। स्पेन पूर्ण रूपमा बलियो देखिन्छ। स्पेनिस क्याम्पमा कुनै नयाँ चोटको समस्या छैन। रोड्री, पेड्री र ओल्मो सहितको टोली पूर्ण फिट र आक्रामक छ। इतिहास हेर्ने हो भने स्पेन विगत 35 खेलदेखि अपराजित छ र सन् 1980 बेल्जियमसँगका 11 खेलमा उसले हार बेहोरेको छैन। हाम्रो टोलीका सबै खेलाडीलाई यो जित सम्भव छ भन्ने विश्वास छ। विश्वकपमा सधैँ अप्रत्याशित नतिजा आउँछन् र युरोपेली च्याम्पियनलाई हराउन सके त्यो ठुलो उपलब्धि हुनेछ। बेल्जियमका गोलकिपर थिबाउ कोटुवाको भनाई, केविन डे ब्रुइना र रोमेलु लुकाकुको गोल्डन जेनेरेसनका लागि यो विश्वकप इतिहास रच्ने अन्तिम मौका हो। अर्कोतर्फ नयाँ र ऊर्जावान पुस्ता सहितको स्पेन कतार र रुस विश्वकपको अन्तिम 16 निराशालाई बिर्सिएर नयाँ इतिहास लेख्न तयार छ। के बेल्जियमले स्पेनको अवैध डिफेन्स तोड्न सक्ला? फैसला आज राति लस एन्जलसको मैदानले गर्नेछ।
आज शुक्रबारको कला साहित्यमा फिफा विश्वकप सम्बन्धी नै प्रसङ्ग। जब विश्वकप फुटबलको कुरा हुन्छ, हाम्रो आँखा अघि उत्कृष्ट गोल, रोमाञ्चक खेल र विश्वभरका समर्थकको उत्साह आउँछ। अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ, जसले खेल सुरु हुनु अघि नै करोडौँ मानिसको मन जितिसकेको हुन्छ, त्यो हो सङ्गीत। विश्वकपका आधिकारिक गीतहरूले खेललाई मैदानको सीमाभन्दा बाहिर निकालेर विश्वव्यापी सांस्कृतिक उत्सवमा रूपान्तरण गरेका छन्। आखिर किन विश्वकप र सङ्गीत एकअर्काका परिपूरक बने? थप सामग्रीसहित सहकर्मी हरिराम पौडेल।
विश्वकप फुटबल 4 वर्षमा एकपटक हुने खेल प्रतियोगिता मात्र होइन, विश्वका विभिन्न भाषा, संस्कृति र समुदायलाई एउटै भावनामा जोड्ने अवसर पनि हो। यही कारण अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले हरेक विश्वकपसँग सङ्गीतलाई पनि जोड्दै आएको छ। सुरुवाती विश्वकपहरूमा सङ्गीतको भूमिका सीमित थियो, तर सन् 1990 इटाली विश्वकपपछि आधिकारिक गीतहरूले अन्तर्राष्ट्रिय चर्चा पाउन थाले। इटालीले विश्वकप गीतको नयाँ मानक स्थापित गर्यो। त्यसपछि सन् 1998 रेकी मार्टिनको ला कोपा डी ला भिडा विश्वभर गुन्जियो। धेरै सङ्गीत समीक्षकहरूले यसलाई आधुनिक विश्वकप गीतको नयाँ युगको सुरुवातका रूपमा लिने गरेका छन्। सन् 2010 दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाका वाका दिस टाइम फर अफ्रिकाले भने विश्वकप सङ्गीतलाई नयाँ उचाइमा पुर्यायो। अफ्रिकी लय, सरल शब्द र उत्साहले भरिएको यो गीत आज पनि विश्वकपको पर्याय जस्तै मानिन्छ। ब्राजिल विश्वकपको वी आर ऑन, रुस विश्वकपको लाइभ इट अप र कतार विश्वकपमा सार्वजनिक भएका विभिन्न आधिकारिक गीतहरूमध्ये दक्षिण कोरियाली कलाकार जङ कुकको ड्रिमर्सले पनि व्यापक चर्चा बटुलेको थियो। विश्वकपका गीतहरू केवल मनोरञ्जनका लागि मात्र होइनन्, यिनले आयोजक राष्ट्रको संस्कृति, पहिचान र विविधतालाई विश्वसामु प्रस्तुत गर्ने माध्यमको पनि काम गर्दछन्। अर्कोतर्फ विश्वकप गीतहरू खेल उद्योगको आर्थिक पक्षसँग पनि जोडिएका छन्। डिजिटल प्लेटफर्ममा करोडौँ पटक सुनिने यी गीतहरूले कलाकार, रेकर्ड कम्पनी, प्रायोजक र विश्वकप ब्रान्ड सबैलाई अन्तर्राष्ट्रिय पहुँच दिलाउँछन्। तर सबै विश्वकप गीत समान रूपमा सफल भएका छैनन्। केही गीतहरू प्रतियोगिता सकिएसँगै ओझेलमा परे भने केही दशकौँ बित्दा पनि समर्थकका प्लेलिस्टमा जीवित छन्। सङ्गीत विज्ञहरूका अनुसार सफल विश्वकप गीतमा एउटा साझा विशेषता हुन्छ, त्यो हो सहज रूपमा गुनगुनाउन सकिने, ऊर्जा दिने र सबै संस्कृतिका मानिसले अपनत्व महसुस गर्न सक्ने हुनुपर्छ। नेपाल जस्ता फुटबल प्रेमी देशहरूमा पनि विश्वकप सुरु भएसँगै यी गीतहरूको प्रभाव देखिन्छ। रेडियो, टेलिभिजन, सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म विश्वकपका धुनहरू गुन्जिन थाल्छन्। खेल हेर्ने वातावरण निर्माण गर्न सङ्गीतले पनि उत्तिकै भूमिका खेलेको देखिन्छ। विश्वकप फुटबल र गीत, यही सन्दर्भमा आज हामीसँग छोटो कुराकानीमा हुनुहुन्छ गीतकार रमेश दाहाल। यहाँ स्वागत छ कार्यक्रम घटना र विचारमा।
धेरै धेरै धन्यवाद।
विश्वकप फुटबल र सङ्गीतको सम्बन्धलाई तपाईँ एक गीतकारको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ?
एउटा गीतकारको दृष्टिमा विश्वकप फुटबल र सङ्गीतको सम्बन्ध यस्तो छ कि फुटबलले विश्वलाई एउटै मैदानमा जोड्छ भने सङ्गीतले त्यही भावनालाई शब्द, स्वर र लय मार्फत विश्वभरका मानिसहरूको हृदयमा अमर बनाइदिन्छ। यस्तो किसिमको एउटा नङ र मासुको जस्तो सम्बन्ध मलाई लाग्दछ।
तपाईँको विचारमा एउटा सफल विश्वकप गीतमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण विशेषता चाहिँ के हो?
खास गरी मेरो विचारमा एउटा सफल विश्वकप गीतमा खास गरी विश्वभरका मानिसलाई एकता, उत्साह, आशा र विजयको आशा साझा भावनामा जोड्ने सरल, प्रेरणादायी र अविस्मरणीय शब्द तथा धुन हुनुपर्छ, जसले हरेक कल्चरका श्रोता, हरेक कल्चरका दर्शकहरूलाई एक सूत्रमा बाँध्न सक्छ।
विश्वकप गीतहरू किन वर्षौँसम्म पनि मानिसहरूको स्मृतिमा रहिरहन्छन्?
मेरो विचारमा विश्वकप गीतहरू, विश्वकप फुटबलसँग सम्बन्धित गीतहरू खेलसँग जोडिएका अविस्मरणीय क्षण, सामूहिक भावना र उत्साहलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने भएकाले वर्षौँसम्म पनि मानिसहरूको स्मृतिमा रहिरहन सक्छन् भन्ने लाग्छ।
अन्त्यमा खेल र सङ्गीत बिचको सम्बन्धलाई एउटा गीतकारको दृष्टिकोणबाट एक वाक्यमा कसरी परिभाषित गर्नुहुन्छ?
खास गरी खेल र सङ्गीत दुवै मानव भावना, ऊर्जा, एकता र प्रेरणाका साझा भाषा हुन्, जसले सीमाभन्दा माथि उठेर संसारलाई एउटै लयमा जोड्दछन्। यसैले यो अत्यन्तै सुन्दर पक्ष हो विश्वकप फुटबलमा सङ्गीतको प्रयोग गरिन।
हस्, यहाँलाई यो कुराकानी र समयको लागि धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद।
हजुर, उहाँ हुनुहुन्थ्यो गीतकार रमेश दाहाल। सायद त्यसैले विश्वकपका केही अविस्मरणीय क्षणहरू केवल गोल, ट्रफी वा मैदानका दृश्यहरूमा सीमित छैनन्। ती क्षणहरू विश्वभर गुन्जिएका गीतका स्वर, समर्थकका स्वर र करोडौँ मानिसले एउटै लयमा बाँडेको साझा भावनामा पनि सुरक्षित छन्। विश्वकपको इतिहास पल्टाउँदा हामी केवल विजेता राष्ट्रहरूलाई मात्र सम्झिँदैनौँ, हामी ती धुनहरू पनि सम्झन्छौँ जसले खेललाई उत्सव बनाइदिए। यी गीतहरूले एउटा विश्वकपको कथा मात्र भनेनन्, बरु एउटा पुस्ताको सम्झना बने। अन्तत विश्वकपले हामीलाई एउटा सरल तर गहिरो सन्देश दिन्छ। भाषा, भूगोल, संस्कृति र सीमाहरू फरक हुन सक्छन्, तर खुसी, आशा, उत्साह र सपनाको भाषा एउटै हुन्छ। त्यही साझा भाषालाई खेलले मैदानमा व्यक्त गर्छ, सङ्गीतले सुरमा, र यी दुवै मिल्दा विश्वकप केवल फुटबल प्रतियोगिता रहँदैन, यो विश्वलाई एकै लयमा धड्काउन सक्ने अनुपम मानवीय उत्सव बन्न पुग्छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।